नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ साहित्यकार राधा भण्डारी। साहित्यकार भण्डारीका हालसम्म प्रकाशित कृतिका कुरा गर्दा विशेषत उहाँका विक्रम सम्म 2076 खुला कैदी उपन्यास प्रकाशित भएको थियो। यसै गरी उहाँको पछिल्लो कृति उपन्यास धमिलो प्रकाश विक्रम सम्म 2081 प्रकाशित भएको थियो। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको पछिल्लो कृति उपन्यास धमिलो प्रकाशका बारेमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ साहित्यकार भण्डारीलाई। स्वागत छ साहित्य संसार कार्यक्रममा राधाज्यू।
नमस्कार।
हजुर, अब कुराकानीको सुरुवात अगाडि बढौँ। विशेष त तपाईँ साहित्य लेखनतर्फ कसरी आकर्षित हुनुभयो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झौँ न। तपाईँको यात्रा कसरी अगाडि बढ्यो लेखनतर्फ?
लेखनतर्फ आफ्नै मनज्ञानले एकदम साहित्यमा पहिलादेखि नै धेरै रुचि समय आएको।
विशेष त तपाईँले जसरी 2 उपन्यास प्रकाशित गरिसक्नु भएको छ, हामी 2 उपन्यासको केही न केही चर्चा गर्नेछौँ, धेरै हामी धमिलो प्रकाशको चर्चा गर्नेछौँ। यो 76 जसरी तपाईँले खुला कैदी उपन्यास लेख्नुभयो, यो उपन्यास लेख्दै गर्दाखेरि यो खुला कैदी शीर्षक राख्नु भएको छ, यसबारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी अर्को कृतिको बारेमा पनि चर्चा गर्नेछौँ।
यो खुला कैदी चाहिँ अब एकल महिलाहरूकै कथा छ, व्यथा छ। खुला कैदी भन्नको मतलब चाहिँ मेरो हामी महिलाहरू घर गृहस्थीलाई अघि बढाउँदै जाँदै गर्दा बाहिर समाज पनि हामी उत्तिकै सक्रिय हुन्छौँ। धार्मिक, राजनीति, सामाजिक क्षेत्र हरेक क्षेत्रमा महिलाहरू हुनुहुन्छ। अनि राजनीतिमा हिँड्दाखेरि यो घरको पारिवारिक वातावरण कति खुल्ला होला, आहा, महिलाहरूलाई कति सजिलो त होइन त, तपाईँहरूलाई कति सजिलो छ राजनीति गर्न, होइन भने हतपत्त त राजनीति गर्न महिलाहरूलाई कठिन छ भन्ने एउटा समाजलाई चाहिँ हामी महिलाहरू जति बाहिर देख्दाखेरि खुल्ला देखिन्छौँ नि, हामी त्योभन्दा बढी चाहिँ हामी कैदी पनि भइरहेका हुन्छौँ क्या, कैद गरिरहेका हुन्छौँ क्या, आफूलाई नै कैदी बनाएर त्यो समाजमा उत्रिरहेको हुन्छ। तर समाजले देख्दाखेरि चाहिँ स्वतन्त्रता कस्तो स्वतन्त्र दिने घर ओहो भनेर त्यसरी बुझिरहेको हुन्छ। अनि कहीँ पुग्यो अरे पनि ओहो तपाईँको त कस्तो स्वतन्त्र लायक, कति सुख, कति आनन्द भन्ने यो प्रकारका धेरै क्वेसनहरू आउने हुनाले अनि अब हामी स्वतन्त्र भए पनि हामी
बन्धनमा
छौँ, हामी बन्धनभित्र छौँ।
परिवेश छ, त्यो परिवेशलाई समावेश गरेर लेख्नु भएको छ। एकजना महिला जो साहित्य क्षेत्रमा लाग्न चाहन्छ, उसको लागि घर परिवारको वातावरण वा त्यो लेखनमा घरको साथ कत्तिको आवश्यक हुँदो रहेछ, कस्तो महसुस गर्नुभएको छ लेखन यात्रा गर्दै गर्दाखेरिको केही अनुभव बताइदिनुहोस् न।
मेरो आफ्नै अनुभव बताउनु पर्दा चाहिँ म चाँडै नै एउटा व्यवहारिक पक्षबाट पर भइसकेको, व्यवहारलाई टुङ्गो लगाएर भन्छन् कि परिवारलाई व्यवस्थापन गरेर बच्चाहरू पढाउने, हुर्काउने, लेख्ने, बिहादान गर्ने देखेर म अलिकति एकल जस्तो भएँ क्या। एकल जस्तो भएको मलाई परिवारको साथ त केही पनि हुने पनि होइन र चाहिएको पनि थिएन र म एकल हुँदाखेरि मैले उपन्यास लेखेको हो। लेख्नलाई चाहिँ एकदम आनन्द, शान्त, एकदम त्यो वातावरण चाहिन्छ। परिवारको साथ त झनै इम्पोर्टेन्ट हुन्छ। अब त्यो परिवारको साथै खोज्न पर्ने प्रकारको चाहिँ मेरो भएन,
तर पनि लेख्न
जारी रह्यो। अबै पनि मैले लेख्ने हो भने 10 उपन्यास लेख्न सक्छु म।
हजुर, विशेष त हामी अब तपाईँको पछिल्लो कृतिको बारेमा केही चर्चा गर्नेछौँ। पछिल्लो कृति धमिलो प्रकाश रहेको छ तपाईँको, यो शीर्षकबाटै अगाडि बढौँ न। यो शीर्षक कसरी चयन गर्नुभयो, त्यसपछि त्यसभित्रका पात्र त्यसभित्रका विषयवस्तुको हामी चर्चा गर्ने नै छौँ।
यो धमिलो प्रकाश मैले उपन्यासको नाम राख्नु चाहिँ कोभिडको टाइम थियो त्यति बेला, होइन? त्यति बेला कोभिडको टाइममा चाहिँ अब उदाहरण दिएँ, यो धमिलो प्रकाशको उदाहरण कसरी दिएँ भने बिहानैकै सूर्य पनि त हजुरले यसरी कति तेजिलो प्रकाश दिने कस्तो भएर आएर हराभरा भएर अनि लास्टमा गएर धमिलो बन्द गरेर अस्ताउँछन् होइन र मैले चाहिँ खासै यसैलाई जोडेको छु यसभित्र। मान्छे पनि त्यो प्रकाश जसरी आइदिन्छ बिस्तारै अनि धमिलो 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 बन्दै गएर कसैको त लाइफै ड्यामेज गरिदिया हुन्छ।
हामीले कस्तो सामाजिक विषयवस्तु छ भनेर बुझ्ने यो उपन्यासभित्र, उपन्यास मेरो हातमा छ र मैले उपन्यास सरसर्ती हेर्दै गर्दाखेरि विशेष त दुईटा पात्र बीचको कहानीको रूपमा बुझ्न सक्छौँ। यहाँ मीरा र मोहनको पात्र मार्फत तपाईँले केही विषयवस्तु उठान गर्नुभएको भन्ने लाग्छ यो उपन्यास सरसर्ती हेर्दै गर्दा। यो मोहन पात्र मार्फत कस्तो विषयलाई उठान गर्नुभएको छ त तपाईँले यो उपन्यासमा?
जुन मोहन भन्ने पात्र चाहिँ मीरा र मोहनको कथा यसमा छ, होइन? मोहन भन्ने पात्र चाहिँ जो एउटा महिलाको मा प्रवेश भयो, दुवै पक्षलाई काम लाग्छ लाग्ने किताब हो। जसले मेरो यो किताब पढ्छ त्यो दुवैलाई शक्तिशाली नै बनाउँछ यो किताबले, होइन? मैले लेख्ने मेन पात्र चाहिँ अब मोहनै भयो, यसको पहिलो पात्र। दोस्रो चाहिँ म मीरा भइनँ, होइन? जो मोहन त्यो अब त्यो जोडीको कुरा गर्छु है त, त्यो त्यो टाइममा मैले यो किताब किन चाहिँ लेखेँ भन्दाखेरि चाहिँ म एकदम त्यो कोभिडको टाइममा हरेक प्रकारका महिला पुरुष अथवा उमेर पुगेका यही खालको एउटा समय बिताउने एउटा च्याटिङ गर्ने एउटा त्यो समय थियो। त्यो मैले नजिकैको वर्गहरूबाट मैले त्यो कति पीडित भयो होला, कति के भयो, कतिका त्यो लभ स्टोरी सुरु भयो होला, पछिका कतिका छुट्यो होला, त्यो हरेक कुराहरूले मैले बुझ्दाखेरि त्यो बेलाको त्यो च्याटिङको उसलाई चाहिँ मैले यसमा उतारेको छु, होइन? जुन मोहन भन्ने पात्र चाहिँ सुरुमा त्यो अन्जान महिलामाथि अति नै त्यो अहिले चाहिँ बुझ्छु म यो सम्मोहन क्या एउटा महिलाहरूको त्यो मनस्थितिलाई आकर्षित बनाउने त्यो प्रकारले उपस्थित भएर अनि त्यो गर्दा त दुवै उयो उनीहरू परिवारका जोडी जोडी नभएका एकल एकल थिए। कसै महिलाको पात्रको श्रीमान विदेशमा, ऊ पात्र चाहिँ घरको आफ्नो श्रीमतीको आँखा छलेर त्यसरी च्याटिङ गर्ने रहेछन्। अनि अब महिलालाई त्यो आफ्नो ठाउँमा लिनलाई हदै सम्मको क्या अब के मात्रैको बाँकी नराखिकन तिनले आफ्नो हातमा लिए त्यसपछि त महिला त अगाडि त बढिहाल्छ त नि, महिलाहरू त हुन्। त्यो खालको आकर्षण अनेक 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 प्रकारको आकर्षण गरेपछि एका दुई पटकको जुन एउटा हुन्छ नि गहिरो सम्बन्धमा महिला गहिरो सम्बन्धमा पुगेपछि चाहिँ अनि उनी बिस्तारै उसको त्यो महिलाको जीवनमा चाहिँ पुरै धमिलो के
विशेष त पुरुषले महिलामाथि गर्ने अत्याचार या दमनको विषयलाई उठान गर्नुभएको
हजुर। मैले महिला र पुरुषले गरेको दमनको विषय मैले यसमा उठाएको छु।
यसरी उपन्यास लेख्दै गर्दाखेरि समाजको परिवेश या समाज चाहिँ कस्तो पाउनुभयो त तपाईँले? जसरी एउटा विषयवस्तुलाई अहिले यो धमिलो प्रकाशमा उठान गर्नुभयो, त्यसरी नै समाज हेर्दै गर्दा पढ्दै गर्दा समाज कसरी बनेको रहेछ, कस्तो महसुस गर्नुभएको छ त तपाईँले?
जति नै समाज त कस्तो खालको छ भनेदेखि अब एकदम भव्य सभ्य एकदम सुट टाई अब यो हुन्छ नि त्यो प्रकार लगेको त्यो भित्र पनि त्यो क्रूरता त्यो मानसिकता त्यो महिलामाथिको दमन त यो समाजमा त कति छ त्यो उतार्ने हो भने त कति हुन्छ हुन्छ होइन? अब अहिले दुई चारजना दौडेर दुई चारजनाले सिंहदरबार घेर्दैमा माइती घर गर्दैमा अहिले हाम्रो यस्तो किताबहरूलाई ती वर्गले नरुचाउनु बेग्लै कुरो हो, तर हाम्रो भोगाइहरू हामीले देखेको दुनियाँ त अर्कै छ। नदेखिएर यसरी लुकेर बसेको यो दमन भएर बस्नु परेको यस्तो कथा व्यथाहरू त कति छ क्या यो समाजमा कतिको छ। यो मैले यो कुराहरू सबै मेरो धमिलो प्रकाशमा उतारेको छु।
विशेष त तपाईँले यसमा जस्तै नारी पात्र जसलाई सम्बोधन गर्नुभएको छ मीरा मार्फत, मीराको भोगाईलाई चाहिँ कसरी चित्रित गर्नुभएको छ त?
मीरा एकदम अब एक्लोपन भएर एक्लो उसमा बसेर एकदम त्यो आफ्नो पारिवारिक जीवनमा जिम्मेवारीमा सबै कुराहरू लिएर अघि बढिरहेकी एक महिलालाई त्यो मोहन भन्ने पात्रले आएर उसको लाइफलाई नै ड्यामेज गरेर पछि उसले आफ्नो श्रीमती छैन भन्ने श्रीमती आफ्नो श्रीमती नै छैन भनेर अनि पछि गएर मीराले अब अघि बढ्न थालेपछि अनि फेरि त्यो मोहन भन्ने पात्रले त्यो मिरालाई त्यही श्रीमतीको सहारा लिएर साथ लिएर अनि गएर पुलिस चौकीमासम्म गएर अनि त्यो कारवाही गरेर त्यो मिरा आफैलाई चाहिँ उसले त्यहाँ भित्रसम्म जानेसम्मको वातावरण त्यहाँ बनाएर त्यो वास्तविक केही कुराहरू यो रियालिटी पनि हो रियालिटी पनि हो।
यसरी उपन्यास लेखिराख्दाखेरि विशेष त यथार्थपरक समाजको घटनालाई उपन्यासमा उतारिराख्दाखेरि त्यो कोही व्यक्ति या समाजको प्रतिनिधि पात्रको रूपमा मात्रै अगाडि बढ्छ त?
त्यो त समाजको पात्रहरू पनि हुन्छन् आफ्ना केही पनि केही कुराहरू झिल्का झिल्की कतै न कतै कुराहरू त जोडिन्छ त्यो त जोडिन्छ नै। त्यो अब मैले कथा लेख्दैमा सबै मेरै कथा भनेर कसैले अनुमान लाउनु जरुरी पनि हुन्न। म जहाँ त यहाँ लाखौँ लाग्छन् होइन अब म आफूलाई त कठिन भयो अब धेरै म साहित्यको विद्यार्थी होइन धेरै साहित्यलाई अध्ययन गरेको छैन आफूमा चाहिँ त्यो कठिनै भयो कठिनै हुने रहेछ। अब अहिले पनि मैले किताबै लेखौँ भने म जति पनि लेख्न सक्छु तर पनि धेरै कठिनाइहरू छ। अब कहिलेकाहीँ त यो साहित्यबाट पूर्ण बिना पुलाउँ कि पनि जस्तो लाग्छ तर लेख्नलाई आउँछ लेख्छु तर कठिन हुन्छ।
विशेष त कस्ता चुनौतीहरू भोग्नुपर्छ एकजना महिला स्रष्टाले साहित्यमा लागिराख्दाखेरि आफ्नो लेखन यात्रा जारी राख्दाखेरि?
म धेरै देश गएँ त्यहाँ साहित्यकारहरूसँग मेरो भेट भयो करिब करिब 15-16 देश पुग्दाखेरि त्यहाँ साहित्यकार भनेपछि सल्युट गर्ने त्यहाँ साहित्यकारलाई होस् वकिललाई होस् अर्को डाक्टरलाई होस् यो भनेपछि साहित्यकार त्यस्तो मान्यता त्यो ठाउँमा हुँदो रहेछ नि। यहाँ चाहिँ साहित्यकार भने चाहिँ झोलै बोक्न पर्ने चप्पलै लाउनु पर्ने होइन अनि सहायता कसैले गर्नै नहुने भन्ने हुँदो रहेछ। सबैभन्दा गाह्रो विषय भने चाहिँ साहित्य नै हुँदो रहेछ झनै खर्चको हिसाबले पनि गाह्रो खर्चै म्यानेज गर्न गाह्रो।
यो उपन्यास लेख्ने सोच चाहिँ तपाईँमा कहिलेबाट आएको थियो कहिलेदेखि म धमिलो प्रकाश लेख्छु भनेर अगाडि बढ्नु भएको थियो तपाईँ?
कति रहर लेख्न त साहित्यमा रुचि असाध्यै रुचि त्यही त्यो समयको एउटा सदुपयोग गरेँ।
यो समयदेखि चाहिँ म यो विषयलाई उठान गर्छु
त्यही नि मैले चाहिँ त्यही कोभिडकै टाइमदेखि नि मेरो दिमागमा यो धमिलो प्रकाश निकाल्ने चाहिँ मेरो कोभिडकै टाइमबाटै हो। मैले एकदम रातैभरि लेखेको मैले मेरो हातले म टाइपहरू गर्नु जान्दिनँ कम्प्युटर चलाउन जान्दिनँ केही जान्दिनँ हातैमा लेखेर पुरै सबै अनि आउने के कहिलेकाहीँ लेख्यो कस्तो मजाले आउने अनि कहिलेकाहीँ फेरि 3 महिनासम्म हराउने नआउने अनि चुप लाग्ने भर्ने।
विशेष त यो उपन्यासमा जसरी तपाईँले दुईटा पात्र मार्फत समाजलाई चित्रित गर्दै हुनुहुन्छ त्यो पात्रहरू मार्फत तपाईँले कसरी ती पात्रहरू चयन गर्नुभयो र परिवेश सिर्जना भयो यो उपन्यास लेख्नको लागि?
मैले यो समाजमा कहीँ कतै सुनिएकै घटनालाई चाहिँ उतार्न खोजेको हो होइन हामी जो यसभित्र चाहिँ अब म्यारिड लाइफ भएकै जोडी छन् एक आपसमा एकल बेचैनी प्राणी आफूलाई जीवनमा सुखी बनाउन नसकेका प्राणी पुरुष पात्रले महिलाको त्यो सबै थाहा पाएर आफ्नो बसमा लिन खोज्यो। अब ऊ महिला पनि एउटा बेचैनी भएर बसेकी महिला अब पुरुषको उसमा लालचमा परि पछि गएर यो कहीँ सुनिएका घटनाहरू उतारे हो तर यसलाई उतारेर आफ्नो उपन्यासमा लेख्न त निकै नै कठिन पर्यो मलाई तैपनि अब कति कुराहरू आफूमा नि केही अनुभवहरू भएकै मान्छे हो। बिस्तारै जब ऊ महिलालाई जब आफ्नो बसमा बनाइसकेपछि उसले मृत्यु बराबर क्या मृत्युलाई जित्नलाई बरु कठिन हुँदैन होला त्यो प्रेमीलाई भुल्नलाई त्यो महिलालाई परेको असरको बारेमा मैले त्यसमा लेखेको छु। त्यसैले धेरै कुराहरू सोच्नुपर्छ झन्तीमाथि नि महिला विवाह भएका महिला र पुरुष त साह्रै नै सोच्नुपर्छ अन्जानमा त्यसरी फस्नु हुँदैन हामी महिलाहरू धेरै सचेत हुनुपर्छ महिलाहरू नै सचेत हुनुपर्छ पुरुष वर्गले जे गरेर गर्नुहुन्छ भने पनि आफू नै होसियार भएपछि आफैलाई नै बलियो बनाएपछि अर्कोलाई दोष दिनु नि पर्दैन लास्टमा गएर त्यस्तो द्वन्द्व पनि हुँदैनन् भन्ने मैले त्यसमा लेखेको छु।
विशेष त यो उपन्यासले दिन खोजेको सन्देश या तपाईँले दर्शाउन खोज्नु भएको भाव चाहिँ के हो त यो उपन्यासमा?
मेरो भाव भनेको कोही पनि कोही कसैको आश्वासनमा नपरौँ कोही कसैको चक्करमा नपरौँ कोही पनि जहिले पनि सबै एकै आफू जे गरे पनि एक्लै नै हुने हो होइन आफैमा डिपेन्ड हौँ आफैमा जिम्मेवारी हौँ आफ्नो जिम्मेवारी आफै लिन सक्ने हौँ कसैको भर नपरौँ।
एकजना महिला सशक्त रूपमा अगाडि बढ्न या समाजमा ऊ स्वतन्त्र रूपले आफ्नो अस्तित्वमा अगाडि आउनको लागि कसरी उसले त्यो वातावरण तयार गर्नुपर्छ त्यसबारेमा केही बताइदिनुहोस् न।
मेरो अब आफ्नै अनुभव भन्नुपर्ने हुन्छ कति कुराहरू होइन, अगाडि आउनलाई अगाडि आउने वातावरण त खै अरू कहीँ कताबाट त हुँदैन, आफैबाट हुनुपर्छ। त अब म चाहिँ ममा चाहिँ त्यो शक्ति आउँछ।
कुनै पनि कुरा लेख्दै गर्दाखेरि त्यो समाजको घटनालाई जस्ताको त्यस्तै उतार्दै गर्दाखेरि त्यो समाज बुझेर त्यसमा लेख्नलाई एकजना सर्जकलाई कतिको कठिन हुन्छ, जस्ताको त्यस्तै देखाउनलाई समाजको घटना या त्यो पात्र या प्रवृत्ति जसरी देखाइन्छ कुनै पनि साहित्य लेखन मार्फत।
यसो हुन्छ, समाजका घटना नै देखिएका हुन्छन्, आफ्ना पनि कति कुराहरू हुन्छन्, तर त्यो आउने भावहरू हुन्छन् नि, भावहरूलाई मिलाउन चाहिँ त्यो अटोमेटिक आफैमा आउँछ। त्यो कठिन चाहिँ मलाई चाहिँ भएन, कठिन चाहिँ भएन, किनभने म सुतेर उठ्छु, मलाई 2 बजीतिरको समय हुन्छ, रातिको 2 बजीतिर समय तछाड मछाड गरेर त्यो लेख्ने हो भने त कति लेख्नेहरू आफै आउँछ, अनि आफै लेख्ने भएपछि त आफैमा आउने र आफै लेख्ने भएपछि त्यस्तो कठिन त हुँदैन लेख्न त। त्यो लेखिसकेको कुराहरूलाई बाहिर उतार्न चाहिँ गाह्रो भनौँ न, अब एडिट गर्नु भनेर दिनु पर्यो, किताब बनाउनु पर्यो, अनि फेरि त्यसपछि लेसी त्यहाँनिर विमोचन गर्नु पर्यो, त्यो गर्नु पर्यो, यी कुराहरूले चाहिँ मलाई चाहिँ यसले चाहिँ कठिन बनायो, यसले चाहिँ मलाई कठिन बनायो।
एकजना सर्जकले कुनै पनि विषय उठान गर्दै गर्दा विशेष त त्यो साहित्य मनोरञ्जन दिने हो कि त्यहाँको समाजको यथार्थ मात्रै बताइदिने हो या त्यो घटना सँगसँगै केही सन्देश पनि आवश्यक हुन्छ एउटा सिर्जनामा चाहिँ, कस्तो लाग्छ तपाईँलाई?
यो मेन त सन्देशै हो, सन्देशै दिने हो, यसबाट केही बेनिफिट लिनु पनि छैन होइन, अब आफूले नि भोगेको बाहिरको समाजको नि समाज नै हो, पढिदिने मान्छे हो नि, यसले चाहिँ धेरै कुराहरू सिकाउँछ, जीवन जिउनलाई सजिलो हुन्छ, जीवन सदा सर्वदा एक्लो यात्री कोही साथ भनेर साथ सबै सधैँको कसैको मिल्दैन होइन, त्यही भएर जे पनि भोगाई जीवन यात्रा।
यो उपन्यासकै बारेमा थोरै अझै विस्तृतमा चर्चा गरौँ, विशेष त तपाईँले यहाँ दुई प्रेमीको संवादको रूपमा यो उपन्यासलाई व्यक्त गर्न खोज्नु भएको छ, समाज कस्तो रहेछ त यो पछिल्लो नेपाली समाजको चित्रण गर्दाखेरि समाजलाई कसरी बुझ्ने त हामीले नेपाली समाजको विशेष त
एक खालको समाज छ, एकदमै राम्रो 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 राम्रो, अब त्यो अब उनीहरूको हामी वर्णन गरेरै नपुग्ने समाज छ, एक एक वर्गको यो समाज छ, हामीले भोगेको हामीले देखेको, हामी अब समाजसेवी पनि हो म होइन, महिलाहरूको नजिकै रहेको मान्छे पनि हो, हजारौँ महिला मेरा बहिनीहरू दिदीहरू हुनुहुन्छ, उहाँहरूको जाँदाखेरि महिलाहरूको कठिन भोगाईहरू मैले यसमा उतारेको छु, यसले मेरो यो किताब पढेपछि उहाँहरूले धेरै कुराहरू बुझ्नु पनि हुन्छ, बुझ्नु भएको पनि छ, समाजलाई कसरी वर्णन गरौँ र मैले आज अहिले भर्खर यति बेरै म आफै समाजकै कुनै एउटा समाजमा म आफै एक खाल पीडित भनेर म कसरी पीडित भनौँ आफूलाई होइन, पीडित त होइन तर पनि यो समाजको दृष्टि क्या हेर्ने दृष्टिकोण, महिलालाई हेर्ने दृष्टिकोण,
समयको साक्षी बन्दै गर्दा या समाजको प्रतिनिधि पात्रको रूपमा अगाडि बढ्दै गर्दा महिला र पुरुष बीचमा तपाईँले जसरी यहाँ विभेदको कुरा गर्नुभयो अथवा अन्तरको कुरा गर्नुभयो, त्यसरी हेर्दै गर्दाखेरि महिलालाई समाजमा अस्तित्व जोगाउनै गाह्रो भएको हो त?
गाह्रो छ, अस्तित्व जोगाउन गाह्रो छ, हुन त किताब चाहिँ बढी महिलाहरूबाट भन्दा नि पुरुष दाजुभाइबाटै असाध्यै त्यो आफ्नो आफैलाई फिल गरेको भनेर भन्नुभयो होइन, तर महिलाकै कुरा म आफू महिला भएको कारणले चाहिँ गाह्रो छ, कठिन छ मेरो आफ्नो भोगाईमा, महिलालाई बाँच्न गाह्रै छ। अब अहिले कति कुराहरू सेयरिङ पनि गरिन्छ, अब के कुराहरू अनुभव पनि बताउनु पर्ने पनि हुन्छ, तर त्यो अनुभव भएर दुःखी भएर चाहिँ होइन, के सुखी भएर बताउँदाखेरि पनि सुखी भएर नि आफ्ना विगतहरू बताउँछ नि त मान्छे, त्यो बताउँदाखेरि पनि ओहो लो त्यो सोच्नु पर्दैन, त्यो के सुखी भएर बताएको विगतहरू बताउँछ नि कसैले मान्छेले, अब कहिलेकाहीँ हुन्छ नि कहिलेकाहीँ अब यसो लाइभ के अरे फेसबुकतिरै यसो एक दुईवटा कुराहरू लेखिन्छ, लेख्न मन लागिन्छ होइन, आउँछ लेखिन्छ, तर त्यसलाई अब त्यसको पछि लागिरहनु जरुरत हुन्न, धेरै जिम्मेवारी लिनुपर्छ, उपन्यासै लेख्नलाई चाहिँ गाह्रै पनि छ होला, हजुर आफैलाई पनि थाहा होला यो कुरा होइन, उपन्यास लेख्न कठिन पनि छ, जिम्मेवारी पनि धेरै हुन्छ, यो सन्तुलित गरेरै लेख्न पर्ने हुन्छ, अब जस्ताको तस्तै चित्रण गर्न त मिल्दैनै मिल्दैन होइन, तर यो दुवै पक्षलाई लिएर एक पक्ष यो पक्ष विपक्ष भन्ने नै हुँदैन नि उपन्यासमा, मेरो यो धमिलो प्रकाश रूपमा चाहिँ अलिकति फोकस गरेको त्यो मोहन पात्रलाई नै हो होइन, तर यो पनि अलिकति समाजमा के यो अलिक उच्च क्या काहीँ कल्पना नै कसैले कल्पना नै गर्न नसक्ने एउटा घटनै हो यो, त्यो घटना नैलाई नै मैले आधार बनाएर सुनेर लेखेको हो, यो यस्तो यो हुनु चाहिँ महिलाहरू नै अलिकति धेरै नै सचेत हुनुपर्छ है महिलाहरू, त्यही यो भइसकेपछि छताछुल्लो रोएर कराएर चिच्याएर हिँडेर पनि त भएन, आफू सतर्क हुनु नि त, छोरो मान्छेको मात्र त्यसमा गल्ती त हुन्न हुँदैन नि त दुवै।
यो उपन्यासको सन्देशको रूपमा चाहिँ हामीले के पाउने त?
समाजमा यस्ता घटनाहरू हुनुबाट पहिला नै सतर्क हुने, होइन महिला मात्रै यसमा दोषी पनि हुँदैनन्, पुरुष मात्रै यसमा दोषी पनि हुँदैनन्, सचेत नागरिक बन्ने, भोलि गएर आफ्नो जिन्दगीलाई डामाडोल बनाएर रोई कराई गरेर चिच्याएर उफ्रेर हिँडेर पनि केही फाइदा हुन्न। यो समाजमा त यो त प्रत्येक पल हरेक समय यो घटिरहेको घटनाहरू हो। यो घटनालाई यो धमिलो प्रकाशमा उतारेको छ, होइन यो र ऊ भन्ने नै छैन, दुवै नागरिक हामी महिला पुरुष दुवै सचेत हुनु पर्यो। त्यही सचेत हुने एउटा सन्देशमूलक यो उपन्यास हो।
विशेष त मानिसको नियति र स्वतन्त्रता या इच्छा बीच पनि काहीँ न काहीँ द्वन्द भइरहेको हुन्छ एउटा मानिसभित्र। त्यसलाई तपाईँ आफू सर्जक पनि हुनुहुन्छ र व्यक्तिकै हिसाबले भन्दाखेरि त्यो नियति र स्वतन्त्रता बीचको द्वन्दलाई चाहिँ कसरी बुझ्ने गर्नुभएको छ तपाईँ आफूले चाहिँ?
एक नम्बरमा द्वन्द हुने कुराहरूको अगाडि जानै भएन, द्वन्द सृजना गर्ने अगाडि त्यसरी जानै भएन। दुवै पक्ष छ भने मैले लेख्ने उपन्यास त अब अलिकति अनुभवहरू आफ्नै पनि भएका हुन् उजुकमा, होइन प्रेम सम्बन्धी नै हो। प्रेम सम्बन्धी नै अगाडि जाँदाखेरि चाहिँ प्रेमलाई कसरी प्रस्तुत गर्ने त, मान्छेलाई झुक्याउने मात्रै कि एकछिनको आकर्षणले मान्छेलाई गहिराईमा पुर्याएर यसरी त्यहाँ छोडिदिने कि कसरी जाने त, त्यो त पहिला आफै विचार गर्नु पर्यो नि त। त्यो द्वन्द आउने किसिमको त आउनु भएन नि त, द्वन्द त बनाउनै भएन नि प्रेमलाई। कोही मान्छेले कहिल्यै संरक्षण पनि गरेका छैन कुनै कोही कसैबाट, क्या एउटा संरक्षण पनि पाएको छैन भने थर्ड पर्सनले आएर स्वतन्त्रतामाथि हस्तक्षेप कसले पनि गर्न पाउँदैन। मेरो चाहिँ यो एउटा भनाइ छ, यो म गलत हुँ वा सही हुँ, मलाई कुनै पनि संरक्षण छैन, म आफ्नो जिन्दगीको म आफै संरक्षक छु भने त्यसमा मैले गर्ने स्वतन्त्रतामा पनि, मैले घेराभित्र रहेर गर्ने स्वतन्त्रतामा कसैले पनि मेरो त्यो हस्तक्षेप गर्न पाउँदैन भन्ने मेरो भनाइ छ।
विशेष त तपाईँले यो तपाईँको उपन्यासमा पनि सामाजिक परिवेश र समाजको घटनालाई एउटा प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्नुभएको छ। समाजको यथार्थ चित्रण गर्दै गर्दाखेरि यो पछिल्लो प्रविधिको प्रयोगले गर्दाखेरि यस्ता घटनाहरू समाजमा बढोत्तरी भएर गएका हुन्, तपाईँको या सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ त यसमा?
यो सामाजिक सञ्जालको कुरा गर्ने हो भने चाहिँ सामाजिक सञ्जालको कारणले आज राधा भण्डारी शान्तसँगले रे समाजमा जहाँ उत्रिन हिँड्न बोल्न सक्ने भएको हो, होइन किनभने सामाजिक सञ्जाललाई त्यही अनुसारले प्रयोग गर्नु पर्यो। यसले विकृति पनि गरेको छ, यसले कति मान्छेहरूको जीवन पनि दिएको छ। मेरो हिसाबमा चाहिँ सामाजिक सञ्जालले मलाई चाहिँ जीवनै दिएको छ, होइन तर यो सामाजिक सञ्जालको विकृति पनि हो। यसरी यो महिला पुरुषमा यो द्वन्द हुने, जब प्रेममा परेपछि अनि एकआपसमा टाढिने, अनि महिलाको चाहिँ धरधरी अब एउटा कथा कहानी एउटा महिला वर्गलाई परेको असरको बारेमा चाहिँ मेरो धमिलो प्रकाशमा छ।
अब तपाईँको त दुईटा कृति बाहिर आइसकेको छ, विशेष त यो लेखन यात्रा अगाडि बढाइराख्दाखेरि बजार या पुरस्कारको चर्चा परिचर्चा पनि हुने गर्छ, यसले सर्जकलाई काहीँ प्रभावित पार्छ आफ्नो लेखनमा? पुरस्कारको हिसाबले होस् या पुरस्कारको चर्चाको हिसाबले होस्,
पुरस्कार यसले त एकदमै उज प्रोत्साहन त हुन्छ त यसले, यस्तो पुरस्कारहरूले होइन यस्तो पुरस्कारहरूले प्रोत्साहन हुन्छ। मेरो चाहिँ कुरोमा मैले यस्तो केही पनि म थाहा पनि छैन, म त्यो अगाडि बढेको पनि छैन, जे गरेँ गरेँ, बजारमा जे भयो भयो, अनि सम्मान क्या अरूबाट पाउने सम्मानहरू चाहिँ पाइएको छ, राज्यबाट पाउने यस्तो यो कुराहरू चाहिँ खासै ज्ञान पनि छैन, म त्यतातिर गएको पनि छैन।
अर्को लेखन यात्रा पनि केही तयारी गर्दै हुनुहुन्छ अर्को कृतिको? केही
अब त झन् एकदमै पुरै अनुभव भइसकेँ, अनुभवी क्या कसरी लेख्नुपर्छ, कसरी ल्याउनुपर्छ, कसरी बजार प्रस्तुति हुँदो रहेछ भन्ने यो सबै कुराहरू मलाई ज्ञान भयो। त्यही किसिमको म लेख्छु, एउटा उपन्यास राम्रो लेख्छु अब,
हजुर
लेख्छु नै,
यो
मेरो जिन्दगी नै यही हो। अब
तपाईँले फाटाफुट गीत पनि लेख्नु भएको छ,
हजुर
सँगसँगै सर्ट मुभी पनि बनाइसक्नु भएको छ, होइन
फरक रहेछ।
गीतमा भाव पोख्दाखेरि कस्तो अनुभव हुँदो रहेछ त्यसबारे पनि थोरै बताइदिनुहोस् न।
यो मैले चाहिँ यो यसो थियो, यो गीतको गीतकार त म बन्छु भन्ने पनि थिएन, होइन 61-62 सालतिर यसो लेखेर उ गरिरहे गीत, अब अहिले आएर सबैलाई मिल्दो जुल्दो नि भयो। गीतको त झनै गजब हुँदो रहेछ, गीतको त भावहरू त झन् आहा। मैले म गीतको सानो अंश भन्छु ल, मिल्छ? मैले लेखेको गीतको चाहिँ मेरो शीर्षक पनि त्यही छ गीतको, जति माया दिए पनि हिसाब राख्ने खाता छैन, दुई धड्कन एकै हुँदा हामी बिचमा नाता छैन। ना। मेरो गीतको शीर्षक त्यो छ। अनि गीतको त जीवनसँग अनि फेरि यसो गीत भनेको चाहिँ झन् यस्तो गजबको उरो छ कि सङ्गीतकार गीतकार सो गायक अनि त्यसपछि कतिवटा बिग्दा के आहा यसमा चाहिँ झन् अरू धेरै टिमहरू हुने एकदम तर गीतबाट चाहिँ अलिक बढी नै सन्देश दिन सकिने जस्तो लाग्यो।
हजुर, हामी समयको पाबन्दीमा छौँ, धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न सक्दैनौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा विशेष गरी हामी धमिलो प्रकाश उपन्यासका बारेमा बढी चर्चा गरिरहेका छौँ, यसै सन्दर्भमा केही भन्नुपर्ने कुनै विषय छ भने तपाईँको लागि समय।
बाहिरी संसारमा त्यति घुलमिल नगर्ने मान्छे, बोल्नलाई नबोल्ने मान्छे, कलम चल्ने मान्छे, कलम चलाउनु मन लाग्यो किताब लेखेँ गीत लेखेँ होइन, समय यसै गरी बिताउने हो। अनि आध्यात्मलाई अलि धेरै नै मान्छु, आध्यात्मको उसमा योग ध्यानहरू गर्छु मेरो, अनि आफूलाई एकदम ऊर्जा र एकदम के अब झन् के गरौँ अब झन् के गरौँ भन्ने एउटा ऊर्जाशील चाहिँ भइरहेको छु र बनाइराख्नु भएको छ। बाहिरको प्रतिक्रिया चाहिँ त्यो छ, भन्छन् कसरी कसरी त होइन आफैको हो कि पनि भन्छन्, त्यस्तो हुँदैन। लेख्ने भने त कहाँ सबै त्यो कुरो आफ्नो हुन्छ, हुँदैन नि, केही न केही एउटा माध्यम त चाहियो नि होइन हजुर, समाजको घटना चाहियो, आफ्ना कुरा चाहियो, केही नभएको त त्यसै त बन्दैन नि त।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, हजुरको यो कार्यक्रममा आएर मलाई बोल्ने मौका दिनुभयो, केही ज्ञान अज्ञान किसिमले मैले कुनै कुरा गल्ती कुराहरू बोलेको भए सबै श्रोता माझहरूमा पनि मैले माफी माग्दै हजुरलाई धेरै धेरै धन्यवाद। हस्, नमस्कार।
हवस्, धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो साहित्यकार राधा भण्डारी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद ओस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।